अच्छा जी, तो अच्छा الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. اما السفينه فكانت لمساكين يعملون في البحر فاردت ان اعيبها وكان وراءهم ملك ياخذ كل سفينه غصبا. واما الغلام فكان ابواه مؤمنين فخشينا ان يرهقهما طغيانا وكفرا. فأردنا أن يبدلهما ربهما خيرا منه زكاة وأقرب رحما. وأما الجدار فكان لغلامين يتيمين في المدينة وكان تحته كنز لهما وكان أبوهما صالحا، فأراد ربك أن يبلغا أشدهما ويستخرجا كنزهما رحمة من ربك، وما فعلته عن أمري، ذلك تأويل ما لم تستطع عليه صبرا. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو آج ہم لوگ پڑھ رہے ہیں، بلکہ دوبارہ وہی کنٹینیو کر رہے ہیں، ورسز 79-82. پلیز کوئی اسٹوڈنٹ یہاں پہ لکھ دے گا ورسز 79-82، پیج نمبر 637، پیج نمبر 637، مارک القرآن ولیوم 5. ٹھیک ہے، تو یہ جو آیات آج تلاوت کی گئی ہیں، تو ان کے بارے میں ڈسکشن ہم پہلے کر رہے تھے. یہ کیا ہو رہا ہے، اس کے اندر اس میں کیا بتایا جا رہا ہے؟ آپ میں سے کوئی جواب دے گا اس کا کہ ان آیات میں ہمیں کیا بتایا جا رہا ہے؟ What's going on in these آیات؟ Since we have been discussing them last week, we did not have the class because I was traveling, and right now I'm not in Riyadh, but I'm still able to do the class, so we are continuing. کیا چل رہا ہے ان آیات کے اندر؟ آیت نمبر 79-82 that were recited. Anyone? What part of the story is going on? ایک بٹن ہوتا ہے ریز ہینڈ کا، وہ آپ لوگوں کو نظر آ رہا ہے، اس بٹن کو کلک کر دینا تو مجھے یہ پتا لگ جائے گا کہ آپ میں سے کوئی جواب دے رہا ہے لکھ کر کے. پھر میں ویٹ کروں گا آپ کا، اور اگر آپ نے ریز ہینڈ نہیں کیا تو پتا نہیں لگتا کو جواب دے رہا ہے کہ دے رہا ہے. اچھا، آپ جواب دے رہے ہیں، ٹھیک ہے، آپ جواب دیجیے. داؤد صاحب یا نہیں؟ داؤد تو عرفان اور داؤد دونوں آئی ڈی سے لاگ ان ہوئے، تو مجھے پتا کون. ہاں جی، تو کیا اسٹوری چل رہی ہے، یا اسٹوری کا کون سا پارٹ چل رہا ہے ابھی؟ کوئی گرلز میں سے کوئی نہیں لکھ رہا؟ ویسے اوور آل تو اسٹوری نمبر 4 چل رہی ہے، اس اسٹوری نمبر 4 میں سے کون سا والا حصہ چل رہا ہے؟ What is being talked about؟ تھوڑی سی تو عربی پڑھنی چاہیے نا، پرائیویٹلی جواب نہ دیں، ایسے دیں کہ سب کو نظر آئے نا آپ کا جواب. اس میں آپ سلیکٹ کر سکتے ہیں کہ سینڈ ٹو ایوری ون، ٹھیک ہے، تاکہ سب آپ کا جواب دیکھیں. تو انہوں نے جواب دیا ہے، women girls میں جواب دیا ہے، the part which خضر علیہ السلام is explaining his actions، ٹھیک ہے، اور دوسری طرف boys میں جواب دیا ہے کہ حضرت خضر علیہ السلام is telling about why he did all the things previously. Exactly، ٹھیک ہے، ماشاء اللہ دونوں نے صحیح جواب دیا ہے کہ وہ اب اپنے actions کو explain کر رہے ہیں. ان کے actions کیا تھے؟ تین actions تھے. ایک تو کہ جب وہ دونوں کشتی پر سوار ہوئے تھے تو خضر علیہ السلام نے اس کشتی کے ایک پلانک کو جو ہے وہ توڑ دیا تھا یا اکھاڑ دیا تھا، ٹھیک ہے. دوسرا ایکشن ان کا یہ تھا کہ جب وہ کشتی سے اترے تھے اور پھر उस बस्ती के अंदर दाखिल हो रहे थे टाउन में, तो उन्होंने एक बच्चे को पकड़ के उसको मार दिया था। और तीसरा एक्शन ये था कि उसके बाद वो एक और जगह पे पहुंचे, एक और टाउन में, और वहां पर उन्होंने लोगों से कहा कि भाई हमें खाने को दो, हमें भूख लगी है, और लोगों ने मना कर दिया। तो फिर वो उस जगह के अंदर दाखिल हुए और वहां उन्होंने एक दीवार देखी जो कि टूटने वाली थी, गिरने वाली थी। तो उस दीवार को उन्होंने दोबारा से मेसनरी करके ईंटें, गारा, जो सीमेंट वगैरह होता है, वो उन्होंने सारा सारा तैयार किया और उससे उस दीवार को जो है वो ठीक कर दिया। ठीक है, तो ये तीन एक्शंस थे और तीनों एक्शंस के ऊपर मूसा अलैहिस्सलाम को बात समझ में नहीं आ रही थी कि इन्होंने ऐसे क्यों किया और वैसे क्यों किया। और ठीक है, तो अब जो है उन्होंने एक्सप्लेनेशन दी कि भाई जहां तक उस दीवार का ताल्लुक, वो कश्ती का ताल्लुक था, तो कश्ती जो थी वो गरीब लोगों की थी। 10 भाई थे, हदीस से हमें पता लगता है कि वो 10 भाई थे, जिनमें से कि 5 तो क्रिपल थे, बिल्कुल ही यानी डिसेबल थे और काम वाम नहीं कर सकते थे। तो बाकी 5 भाई जो हैं वो कश्ती चलाते थे और इस तरीके से पैसा कमा करके फिर अपना भी पेट पालते थे, अपने बच्चों का भी पेट पालते होंगे, यानी उनको भी खाना वाना खिलाते होंगे, और अपने इन 5 भाइयों को जो कि क्रिपल थे उनका भी ख्याल करते होंगे। तो ये यानी गरीब लोग भी थे और बहुत नेक भी थे। ठीक है, क्योंकि नेक का हमें कैसे पता लगता है कि ऑल ऑफ देम लव्ड ईच अदर। ठीक है ना, दे वर लिविंग इन अ वेरी गुड फैमिली सिस्टम इन विच 5 ब्रदर्स वर नॉट एबल टू अर्न, है ना। लेकिन बाकी जो 5 भाई थे वो उनका ख्याल करते थे, उनको खुद कमा करके खिलाते थे। तो ये हर कोई तो ऐसा नहीं कर सकता, वो ये कहेगा ना कि भाई क्या मुसीबत है, मुझे जो है वो अपने अपनी बीवी और बच्चों को भी खाना खिलाना होता है और मेरे पास ऑलरेडी इतना पैसे नहीं है, तो मैं अपने इन भाइयों का ख्याल कैसे रखूं, क्यों रखूं। ठीक है, लेकिन ये लोग ऐसा नहीं करते थे, बल्कि ये लोग बहुत मोहब्बत प्यार के साथ रहते होंगे और एक दूसरे का ख्याल करते थे, मेहनत करते थे, मजदूरी करते थे, और अपने जो यानी गरीब और डिसेबल्ड ब्रदर्स थे तो उनको भी खाना खिलाया करते थे। तो अल्लाह ताला ने फिर उनके ये जो मीन्स ऑफ अर्निंग थी, जो कि ये बोट थी, क्योंकि बोट को चला करके ही वो पैसा कमाते थे ना, तो अल्लाह ताला ने उनकी इस मीन्स ऑफ अर्निंग को प्रिजर्व किया, इसकी हिफाजत फरमाई। कैसे हिफाजत फरमाई? ठीक है, अल्लाह ताला अपने काम कैसे करवाते हैं? फरिश्तों के जरिए से करवाते हैं। ठीक है ना, फरिश्तों को भेजते हैं कि भाई तुम ये काम कर दो, ये काम कर दो, ये काम कर दो। ठीक है, और दूसरा क्या तरीका है अल्लाह ताला का काम करवाने का? जी कोई बताएगा? एक तो होता है फरिश्तों को भेजते हैं काम करवाने के लिए। ठीक है, फरिश्ते अल्लाह ताला के सर्वेंट्स हैं। उसी तरह से दूसरा काम क्या होता है अल्लाह ताला का, यानी किस तरह अल्लाह ताला काम करवाते हैं, दूसरा तरीका क्या होता है, बताएं? आप लोगों से सवाल कर रहे हैं। हाँ, नेक बंदों के जरिए से करवाते हैं, या आप इन जनरल भी कह सकती हैं इंसानों के जरिए से भी करवाते हैं। ठीक है, बिकॉज यहाँ पर तो हम एक जनरल काम की बात कह रहे हैं ना, हम ये नहीं कह रहे कि अच्छे काम करवाते हैं या बुरे काम करवाते हैं, बस अल्लाह ताला काम करवाते हैं। जो भी काम करवाते हैं अल्लाह ताला या तो फरिश्तों को इस्तेमाल करते हैं या अल्लाह ताला जो है वो अपनी दूसरी मखलूक को इस्तेमाल करते हैं। ठीक है, जिनके अंदर इंसान भी शामिल है। ठीक है, कभी इंसानों को इस्तेमाल कर लेते हैं, कभी अल्लाह ताला किसी जानवर के जरिए से कोई काम करवा देते हैं। ठीक है ना, ऐसा भी तो हो सकता है ना कि जैसे स्टोरी में हम पढ़ते हैं कि भाई एक आदमी कहीं सो रहा था तो किसी ने देखा कि वो सोता हुआ बंदा जो है ना, तो उसकी तरफ जो है एक स्नेक आ रहा था। ठीक है, बहुत तेजी से एक स्नेक उसकी तरफ आ रहा था ताकि उस स्नेक वो उस आदमी को डस ले। ठीक है, एकदम से एक जगह से एक स्कॉर्पियन निकला और स्कॉर्पियन जो है उसने उस स्नेक को जो बाइट किया ना, तो स्कॉर्पियन का जो पॉइजन होता है वो इतना स्ट्रॉन्ग होता है कि उस पॉइजन की वजह से वो स्नेक मर गया और उस सोते हुए आदमी की जान बच गई। ठीक है, तो अब यहां पर जो अल्लाह ताला ने इस बंदे की जान बचाने वाला काम किया, ये किसके जरिए से करवाया? ये किसी प्रॉफिट के जरिए से नहीं करवाया। ठीक है ना, ये किसी जिन के जरिए से नहीं करवाया, ये किसी एंजल के जरिए से नहीं करवाया, बल्कि किस तरह से करवाया? एक स्कॉर्पियन के जरिए से ये काम करवाया। ठीक है, तो इसी वजह से ना ये एक जनरल कॉन्सेप्ट है कि अल्लाह ताला अपनी किसी भी क्रिएशन से काम करवा सकते हैं। ठीक है ना, जैसे एंजल से करवाते हैं उसी तरह किसी एनिमल से भी काम करवा सकते हैं, किसी इंसेक्ट से भी काम करवा सकते हैं, किसी रेप्टाइल से, किसी برڈ سے, رائٹ, برڈ سے بھی تو کتنے کام کروائے اللہ تعالیٰ نے, جو اصحاب الفیل کو ختم کیا, یہ جو ہاتھیوں کے اوپر سوار ہو کر کے آئے تھے کعبۃ اللہ کو ختم کرنے کے لیے, تو ان جو ہاتھیوں کا لشکر تھا اس کو اللہ تعالیٰ نے کس کے ذریعے سے شکست دی؟ برڈس کے ذریعے سے, ٹھیک ہے, برڈ سے اللہ تعالیٰ نے کام لے, ٹھیک ہے نا, وہاں پہ کوئی پروفٹس نہیں تھے, وہاں پہ کوئی نیک لوگ نہیں تھے, وہاں پہ کوئی جن نہیں تھے, برڈس, ٹھیک ہے. تو دس از واٹ اللہ سبحانہ تعالیٰ's might is. اللہ کین یوز اینی تھنگ, اینی ون اینڈ اینی تھنگ ٹو گیٹ ہز ورک ڈن, ٹھیک ہے. تو یہاں پر جو ہم بات پڑھ رہے ہیں, جو کہ خضر علیہ السلام کی اسٹوری پڑھ رہے ہیں, اور خضر علیہ السلام جو ہیں وہ ایک نیک آدمی تھے, اور کچھ علماء کے نزدیک, یعنی بلکہ میجورٹی علماء کے نزدیک وہ پروفٹ بھی تھے. تو یہاں اللہ تعالیٰ نے خضر علیہ السلام کو استعمال کر کے ان بھائیوں کی کشتی کو اس کروئل کنگ سے محفوظ کر لیا, ٹھیک ہے, کیونکہ کروئل کنگ جو ہے اس کے لوگ اسی طرف کھڑے ہوئے تھے, اور وہ جو اچھی کشتی کو دیکھتے تھے تو اس کو پھر اپنے قبضے میں لے لیتے تھے, ٹھیک ہے. تو ان اللہ تعالیٰ نے اس طرح کا معاملہ کیا. صحیح ہے, یہ بات سمجھ میں آ گئی, پہلی اسٹوری اس طرح سے ایکسپلین کری کہ ان کو بچانا چاہتے تھے, ان کی کشتی کو بچانا چاہتے تھے اللہ تعالیٰ, تو اس طرح سے اللہ تعالیٰ نے خضر علیہ السلام کو حکم دیا. پھر دوسری جو اسٹوری تھی, دوسرا جو ان کا ایکشن تھا, وہ یہ تھا کہ یہ جو بستی میں گئے تو انہوں نے اس لڑکے کو مار دیا, ٹھیک ہے. تو اس لڑکے کو جو مار دیا تو اس کی ریزن کیا بیان کری؟ اچھا, اس میں ایک بات ہم ابھی ڈسکس کر لیتے ہیں, بعد میں اگرچہ انہوں نے الگ سے لکھی ہے, لیکن ہم ایچ اسٹوری کے ساتھ کر لیتے ہیں. وہ یہ کہ یہاں پہ خضر علیہ السلام نے جو فرمایا تھا نا, اس کے ورڈز جو ہیں وہ کیا تھے, یعنی ان کے ورڈز کیا تھے, فَأَرَدْتُ أَنْ أَعِيبَهَا, کہ میں نے ارادہ کیا کہ میں اس کشتی کے اندر ایک فالٹ پیدا کر دوں, ایک عیب پیدا کر دوں, ٹھیک ہے. اس کے اوپر ہمارے علماء نے بات سمجھائی کہ چونکہ کشتی کے اندر فالٹ پیدا کرنا, یہ آؤٹ ورڈلی اپیرنٹلی یہ ایک برا کام تھا, ٹھیک ہے. اگرچہ کہ وزڈم تو اس کے پیچھے اللہ تعالیٰ کی اچھی ہی تھی, ٹھیک ہے, فائدہ ہونا تھا اس سے, لیکن آؤٹ ورڈلی یہ ایک برا کام تھا نا, کسی کی کشتی کو توڑ دینا. تو خضر علیہ السلام نے اس کے لیے کون سا ٹینس استعمال کیا, ورڈز کیا استعمال کیے, کہ میں نے ارادہ کیا, یعنی جو برا کام نظر آ رہا تھا اس برے کام کی نسبت یا کنیکشن اپنے آپ سے بنائی, ٹھیک ہے, کہ میں نے یہ ایسا ارادہ کیا, ٹھیک ہے. پھر اس کے بعد جب دوسرا ایکشن کے بارے میں بتا رہے ہیں کہ جی ہم نے کہ اس لڑکے کو جو مار دیا انہوں نے, تو اس کو کیسے ایکسپلین کر رہے ہیں, فأردنا, ٹھیک ہے, اس میں کون سا ٹینس یوز کر رہے ہیں, جو فرسٹ پرسن پلورل, کہ ہم نے ارادہ کیا. اب یہ نہیں کہہ رہے کہ میں نے ارادہ کیا, بلکہ اب کہہ رہے ہیں ہم نے ارادہ کیا, ٹھیک ہے. تو ہم نے ارادہ کیا کے اندر کیا کہہ رہے ہیں, مطلب کہنا کیا چاہ رہے ہیں, کہ میں نے اور میرے رب نے, ہم دونوں نے ارادہ کیا, ٹھیک ہے. ایسا کیوں کہہ رہے ہیں, ٹھیک ہے, بڑی عجیب بات ہے کہ میں نے ارادہ کیا اور میرے رب نے ارادہ کیا, دونوں کو کمبائن کر کے بات کر رہے ہیں. حالانکہ ارادہ تو ویسے اللہ تعالیٰ کا ہی ہوتا ہے, ٹھیک ہے, اللہ تعالیٰ نے ڈسائڈ کیا کہ اس لڑکے کو جو ہے وہ مار دیا جائے, ٹھیک ہے. تو اپنی طرف پھر کیوں اس کو کنیکٹ کر رہے ہیں کہ میں نے بھی ارادہ کیا, یعنی ہم دونوں نے ارادہ کیا, ایسی بات کر رہے ہیں نا وہ, یہ کیوں کر رہے ہیں؟ اس کی وجہ یہ لکھی ہے ہمارے علماء نے, اللہ ان کو بہت جزائے خیر دے کہ وہ اتنی ساری باتوں کو ایکسپلین کر کے ہمیں سمجھاتے ہیں. تو ہمارے علماء نے اس کی کیا ریزن لکھی, اس کی ریزن یہ لکھی کیونکہ اس لڑکے کے جو مارنے کا کام تھا, اس میں ون وے برا کام تھا اور ان اندر وے اچھا کام تھا, ٹھیک ہے. برا کام کیوں تھا؟ اس لیے کہ آؤٹ ورڈلی کسی بچے کو مار دینا یہ برا کام ہوتا ہے, ٹھیک ہے نا, کسی بچے کو پھر وداؤٹ اینی جینوئن شرعی ریزن آپ اٹھا کے قتل کر دیں تو بھئی یہ تو ایک برا فعل لگتا ہے نا, ٹھیک ہے. اور اس میں اچھائی کیا تھی؟ اس میں اچھائی یہ تھی جو کہ خضر علیہ السلام نے خود ایکسپلین بھی کری موسیٰ علیہ السلام کو, کہ اس کی وجہ یہ تھی کہ یہ جو بچہ تھا نا, اس کی جو یعنی اس کی بہت بری بری عادتیں بن گئی تھیں اور یہ بہت برائی کی طرف چل پڑا تھا, ٹھیک ہے, بہت زیادہ برائی کے کاموں کی طرف یہ چل پڑا تھا, اور اس وجہ سے نا یہ تھا کہ یہ بچہ بڑا ہو کر کے ایک تو اپنے ماں باپ کو بہت زیادہ پریشان بھی کرے گا, اور ایسا نہ ہو کہ اس کی محبت کی وجہ سے اس کے ماں باپ جو ہے نا وہ بھی ایمان سے ہاتھ دھو بیٹھے, ٹھیک ہے, ان کا بھی ایمان خراب ہو جائے, ٹھیک ہے. تو اس وجہ سے اللہ تعالیٰ نے اس کو جو ہے وہ قتل کرنے کا ارادہ کیا، مار دینے کا ارادہ کیا، ٹھیک ہے؟ تو چونکہ یہ ایک اچھا کام تھا، ایمان کی حفاظت سب سے زیادہ اہم چیز ہوتی ہے، سب سے زیادہ اہم چیز، جان کی حفاظت اس کے بعد آتی ہے، ٹھیک ہے؟ بیکاز ایمان از دی موسٹ امپورٹنٹ تھنگ. تو اس وجہ سے یہ چونکہ اچھا کام تھا، تو اچھے کام کی جو نسبت ہے وہ اللہ تعالیٰ کی طرف کر دی، اور جو اپیرنٹلی برا کام تھا کہ بھئی ایک بچے کو مار دیا، تو اس کی نسبت اپنی طرف کر دی، ٹھیک ہے؟ اس وجہ سے خضر علیہ السلام نے یہاں پر فرسٹ پرسن اور پلورل کا صیغہ استعمال کیا، ٹینس استعمال کیا، کہ ہم نے ارادہ کیا اس کو مار دینے کا، ٹھیک ہے؟ تو اچھائی کی نسبت اللہ کی طرف کر دی اس میں سے، اور برائی کی نسبت اپنی طرف کر دی، ٹھیک ہے؟ تو دس از ایکسٹریم ادب آف اللہ سبحانہ تعالیٰ، ٹھیک ہے؟ کیونکہ اصل میں تو حقیقت کیا ہے کہ ہر چیز اللہ تعالیٰ ہی کی مرضی سے ہوتی ہے، ٹھیک ہے؟ اللہ تعالیٰ کی نالج کے بغیر کچھ بھی نہیں ہو سکتا، تو ہر ایکشن جو ہوتا ہے وہ ایکچولی تو اللہ تعالیٰ کی طرف ہی پوائنٹ ہوتا ہے نا. لیکن چونکہ یہ اللہ کے پروفٹ تھے اور نیک آدمی تھے، تو جو نیک لوگ ہوتے ہیں نا وہ صرف عبادتیں نہیں کرتے کہ بس جی ہم ایسے ایسے نماز پڑھیں گے اور ہم ایسے ایسے روزہ رکھیں گے اور اتنے زکوٰۃ دیں گے اور اتنا صدقہ خیرات کریں گے، صرف یہ اعمال نہیں کرتے، بلکہ وہ ادب کا بھی بہت زیادہ خیال کرتے ہیں، ٹھیک ہے نا؟ بہت زیادہ ادب کا خیال کرتے ہیں کہ زبان سے کوئی ایسی بات نہ کہیں یا کوئی ایسا عمل نہ کریں کہ جس سے کسی بڑے کی بے ادبی ہوتی ہو. دس از پارٹ آف آور دین، ناٹ جسٹ فالوئنگ آرڈرز. فالوئنگ آرڈرز تو امپورٹنٹ ہے، سب سے امپورٹنٹ فالوئنگ آرڈرز ہی ہے کہ اللہ تعالیٰ نے کہا ہے نماز پڑھنے کے لیے تو ہم نے نماز پڑھنی ہے، کہا ہے روزہ رکھنے کے لیے تو ہم نے روزہ رکھنا ہے، کہا ہے سچ بولنے کے لیے تو ہم نے سچ بولنا ہے، ٹھیک ہے؟ اور جھوٹ سے بچنے کے لیے اللہ تعالیٰ نے کہا ہے تو ہم نے جھوٹ سے بچنا ہے، ٹھیک ہے نا؟ یہ کہلاتا ہے فالوئنگ آرڈرز. لیکن اس فالوئنگ آرڈرز سے ایک اسٹیپ آگے جا کر کے ایٹیکٹس کا خیال رکھنا، ادب کا خیال رکھنا، ٹھیک ہے؟ کہ اپنے کسی بات سے یا عمل سے جو بڑے ہیں ان کی بے ادبی نہ ہو، یہ بھی ہمارے دین کا حصہ ہے، ٹھیک ہے؟ تو خضر علیہ السلام نے اس طرح سے بات کری کہ ریالٹی تو یہ تھی کہ اللہ ہی نے سب کچھ کیا، لیکن چونکہ اس کے اندر ایک نیگیٹو کونوٹیشن یا ایک نیگیٹو میننگ آ رہا تھا، تو اس کو جو ہے نا وہ اپنی طرف کنیکٹ کیا، اور جو پازیٹو چیز تھی صرف اس کو اللہ تعالیٰ کی طرف کنیکٹ کیا. جیسے کہ پچھلے ہفتے ہم ابراہیم علیہ السلام کے بارے میں بھی پڑھ چکے ہیں کہ انہوں نے جو کھانا کھلانا، پانی پلانا اور بیماری سے شفا دینا، اس کی ایسوسیشن اللہ تعالیٰ کی طرف کری، اور بیمار ہو جانا یہ چونکہ ایک نیگیٹو چیز ہے، تو اس کی ایسوسیشن ابراہیم علیہ السلام نے اپنی طرف کری، ٹھیک ہے؟ یہ بھی پیج نمبر 642 کے اوپر لکھا ہوا ہے، اگر آپ چاہیں تو آپ وہاں سے دوبارہ بھی پڑھ سکتے ہیں، ٹھیک ہے؟ اچھا، پھر پرائیویٹلی آپ نے سوال پوچھا ہے تو آپ کو پوچھنا نہیں چاہیے تھا، آپ ایوری ون کر کے سوال پوچھتے، تو چلے آپ ایوری ون کر کے پہلے اس کو بھیج دیں، پھر اس کے بعد آپ کا جواب دے دیں گے، یا انلیس کے کوئی ایسی بات ہے جو کہ آپ خاص طور پر پرائیویٹلی پوچھنا چاہ رہے ہیں تو وہ اور بات ہے، اس کی اجازت ہے. کہ اگر کوئی خاص ایسا سوال ہے کہ جو کہ آپ نہیں چاہتے کہ کوئی دوسرا پڑھے، تو پھر آپ اس کو پرائیویٹلی بھیج سکتے ہیں، ٹھیک ہے؟ لیکن ادروائز پرائیویٹلی نہیں بھیجنا چاہیے سوالوں کو. اچھا، سوال پھر انہوں نے یہ لکھا ہے، میں پڑھ کے پھر بتاتا ہوں کہ آر سنیکس بیڈ بیکاز دے موسٹلی آر ڈوئنگ سم تھنگ بیڈ اور اے سن، بیکاز آئی تھنک اف آئی ایم ناٹ رانگ دیٹ دے آلسو الاؤڈ شیطان ٹو انٹر پیراڈائز. نہیں، یہ جو شیطان ٹو انٹر پیراڈائز والا معاملہ ہے نا، تو یہ تو کوئی ایسی اوتھینٹک بات نہیں ہے، ٹھیک ہے؟ یہ فوک لورز کے اندر، اسٹوریز کے اندر جو ہے یہ چیز موجود ہے. آئی ریئلی ڈونٹ بلیو کہ یہ کسی صحیح حدیث سے یہ بات ثابت ہے کہ سنیک جو ہے اس نے شیطان کو جنت کے اندر داخل کرنے میں مدد دی تھی. بہرحال ویدر اٹ از رائٹ اور از رانگ، لیکن دیٹ ڈزنٹ میک سنیکس نیسسریلی بیڈ، ٹھیک ہے؟ سنیکس جو ہیں یہ جسٹ لائک اینی ادر کریشن آف اللہ سبحانہ وتعالیٰ، ٹھیک ہے؟ لائک اسکارپینس، سنیکس اور کاکروچز اور جو بھی اس طرح کے انسیکٹس وغیرہ جن کو کہ ہم بہت زیادہ برا سمجھتے ہیں نا، تو ہر چیز کے بارے میں ہمیں ایسے ہی دیکھنا چاہیے کہ بھائی جو اپیرنٹلی ہے نا، کچھ چیزیں جو ہیں وہ بری بے شک ہوتی ہیں، ٹھیک ہے نا؟ کچھ چیزیں آؤٹورڈلی یا اپیرنٹلی بری ضرور ہوتی ہیں، لیکن ہر چیز جو اللہ تعالیٰ نے بنائی ہے اس کو کسی نہ کسی حکمت سے بنایا ہے، کسی نہ کسی وزڈم کی وجہ سے بنایا ہے. تو اس وزڈم کی طرح سے اگر اس چیز کو دیکھیں گے نا، تو ہر چیز جو ہے وہ فائدے کی ہی ہے، ہر چیز فائدے کے لیے ہے، ٹھیک ہے؟ ایون سنیکس اور اسکارپینس جو بنائے اللہ تعالیٰ نے وہ بھی فائدے کے لیے ہیں، ٹھیک ہے، مثال کے طور پر جسٹ ٹو انڈرسٹینڈ ون ایگزامپل، وہ یہ کہ یہ جو انسیکٹس ہوتے ہیں جن کو ہم بہت گندا اور خطرناک اور ڈرانے والی چیز سمجھتے ہیں، تو یہ جو انسیکٹس ہیں نا یہ گراؤنڈ کی ٹلنگ کے اندر مدد دیتے ہیں، ٹھیک ہے، گراؤنڈ کی جو ٹلنگ، ٹلنگ کا مطلب کیا ہوتا ہے کہ جو جو زمین ہوتی ہے نا مٹی، ٹھیک ہے، گراؤنڈ کے اندر جو مٹی وغیرہ ہوتی ہے، تو مٹی کے اندر نا یہ مٹی کو جو ہے وہ نرم کر کے رکھتے ہیں، ٹھیک ہے نا، سافٹ کر کے رکھتے ہیں، اس سافٹنیس کی وجہ سے اس مٹی کے اندر پلانٹس جو ہیں وہ آسانی سے اگ سکتے ہیں، اگر یہ مٹی سافٹ نہ ہونا تو پلانٹیشن اس کے اندر اگ نہیں سکتی، تو انسیکٹس کا ایک بہت امپورٹنٹ کام یہ ہوتا ہے کہ وہ زمین کی ٹلنگ کے اندر مدد دے رہے ہوتے ہیں، ٹھیک ہے، تو یہ ایک بینیفٹ ہے ان کا. اسی طریقے سے جو بیکٹیریا وغیرہ ہیں اور انسیکٹس دوسرے، یعنی سارے انسیکٹ اور بیکٹیریا وغیرہ بھی جو ہیں، تو ان کا ایک اور فائدہ کیا ہے کہ جب چیزیں مر جاتی ہیں، ٹھیک ہے نا، چاہے ہیومن بینگز مریں یا اینیملز مریں، برڈز مریں، کوئی بھی چیز مرے، تو جو مرتی ہے تو اس کی جو ڈیڈ باڈی ہوتی ہے نا، وہ ڈیڈ باڈی اگر ایسے ہی پڑی رہے تو پھر تو زمین ڈیڈ باڈی سے بھر جائے، رائٹ، اور وہ ڈیڈ باڈی جو ہے وہ یعنی اتنی ہو جائیں کہ ہمارے لیے چلنے کی جگہ نہ رہے، ہر طرف ہی ڈیڈ باڈیز پڑی رہیں، ٹھیک ہے. تو اللہ تعالیٰ نے انسیکٹس کا یہ کام لگایا جس کے اندر بیکٹیریا بھی شامل ہے، بہت چھوٹے چھوٹے انسیکٹ جو کہ ہمیں نظر بھی نہیں آتے اپنی آنکھوں سے، اور باقی انسیکٹس جو زمین کے اندر موجود ہوتے ہیں، ان کا یہ کام لگایا کہ وہ ان ڈیڈ باڈیز کو ڈیکمپوز کرنے کا کام کرتے ہیں، وہ ان کو کھانا شروع کر دیتے ہیں، ٹھیک ہے نا. اللہ تعالیٰ نے ان ڈیڈ باڈیز کو انسیکٹس کی غذا بنا دیا، ٹھیک ہے. اب انسیکٹس ان کو کھاتے ہیں، ان کو کھانے کی وجہ سے جو ہے ان کے سارا جو جو میٹ اور ٹیشوز اور سب کچھ ہوتا ہے نا وہ ختم ہو جاتا ہے اور وہ مٹی میں مل جاتا ہے، ٹھیک ہے. اگر وہ مٹی میں نہ ملتا اور وہ باڈیز جو ہیں وہ ایسی پڑی رہتی تو پھر وی کین امیجن کیا ہوتا پھر ہمارا حال، رائٹ. تو یہ بینیفٹ ہے انسیکٹس کا، ٹھیک ہے. تو ہر چیز اللہ تعالیٰ نے نا کسی نہ کسی بینیفٹ کی وجہ سے بنائی ہے، ٹھیک ہے. How did Allah سبحانہ وتعالیٰ tell خضر علیہ السلام what to do؟ اس کا جو طریقہ ہے اس کو ہم انگلش میں انٹیوشن بھی کہہ سکتے ہیں، ٹھیک ہے. انٹیوشن یعنی دل کے اندر اللہ تعالیٰ ایک خیال ڈالتے ہیں، ٹھیک ہے. تو نبیوں سے اللہ تعالیٰ کی جو کمیونیکیشن ہوتی ہے نا وہ دو طریقوں سے ہوتی ہے. ایک طریقہ کیا ہوتا ہے، آپ سب کو پتا ہے کہ جبرائیل علیہ السلام کو بھیجتے ہیں کسی میسج کے ساتھ اور کسی آرڈر کے ساتھ، جبرائیل علیہ السلام کو بھیجتے ہیں، ٹھیک ہے. اور دوسرا طریقہ یہ ہے کہ جبرائیل علیہ السلام کو نہیں بھیجتے بلکہ دل کے اندر ایک خیال پیدا کر دیتے ہیں، ٹھیک ہے، کہ دس از واٹ یو شوڈ ڈو، ٹھیک ہے. اور ایک اور بھی طریقہ ہے کہ کبھی جو ہے وہ خواب دکھاتے ہیں، ٹھیک ہے. خواب دکھانے والی کون سی اسٹوری ہے، ابھی تھوڑے دنوں میں ہم سب نے انشاءاللہ قربانی کرنی ہے عید الاضحیٰ، اور عید الاضحیٰ کی قربانی والا واقعہ انشاءاللہ آپ سب کو پتا ہوگا کہ ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے خواب دکھائے تھے کہ وہ اسماعیل علیہ السلام اپنے بیٹے کو ذبح کر رہے ہیں، ٹھیک ہے نا. تو اس طریقے سے کمیونیکیٹ کیا تھا کہ تم نے یہ کام کرنا ہے، ٹھیک ہے. تو کمیونیکیشن میکانزم جو ہیں وہ کیا کیا ہوئے، ایک تو ہو گیا جبرائیل علیہ السلام وایا جبرائیل علیہ السلام، دوسرا ہو گیا جسٹ ان انٹیوشن، دل میں خیال پیدا کر دینا، ٹھیک ہے، جیسے کہ خضر علیہ السلام کے ساتھ ایسے ہی لگتا ہے انٹیوشن ہی کے ذریعے سے، اور تیسرا خوابوں کے ذریعے سے، ٹھیک ہے. اچھا، تو اب یہ جو ہے کہ انہوں نے اس لڑکے کو جو مارا تو اس کی ریزن کیا بنی، اس کی ریزن انہوں نے بتائی کہ بھائی یہ لڑکا جو ہے وہ بڑا ہو کر کے نا بہت برا بن سکتا تھا، اور اللہ تعالیٰ کو یہ بات پتا تھی کہ اگر یہ بات یہ برا بنے گا تو پھر اس کی وجہ سے اس کے ماں باپ کو تکلیف ہوگی. اس کے ماں باپ جو تھے وہ بہت نیک لوگ تھے، بہت زیادہ نیک لوگ تھے، بہت زیادہ ایمان پکا تھا ان لوگوں کا، ٹھیک ہے. اچھا، آپ کو میں نے پچھلی کلاس میں بتایا تھا کہ یہ بات ہمیں کیسے پتا چلتی ہے کہ یہ جو پیرنٹس تھے یہ بہت نیک پیرنٹس تھے، اس کی کوئی دلیل ہے ہمارے پاس، ایویڈنس ہے. ہاؤ ڈو وی نو دیٹ دیز دا پیرنٹس آف دیز آف دس بوائے ور ویری پائس، ہاؤ کین وی ٹیل دیٹ؟ کسی کو یاد ہے؟ اس بچے کے پیرنٹس بہت نیک لوگ تھے، لیکن یہ بچہ جو ہے وہ نیکی کے راستے پہ نہیں چل رہا تھا بلکہ برائی کے راستے پہ چل رہا تھا، برے کام کر رہا تھا. جیسے کہ کچھ نوٹی بچے ہوتے ہیں نا، وہ 5 سال کے ہی ہوتے ہیں، 4 سال کے ہی ہوتے ہیں، لیکن بہت لوگوں کو مارتے ہیں، تکلیف دیتے ہیں اور جھوٹ بول کر کے جو ہے وہ خوش ہوتے ہیں، حالانکہ وہ بہت چھوٹے ہوتے ہیں، ٹھیک ہے. ये डिस्कशन हम पिछली क्लास में कर चुके हैं कि जब आपकी उम्र छोटी होती है तो इसका मतलब खाली ये होता है कि आपका गुनाह अभी लिखा नहीं जा रहा है, ठीक है, नामे अमाल में गुनाह लिखा नहीं जा रहा है, लेकिन इसका मतलब ये नहीं होता कि जो आप गुनाह कर रहे हैं तो वो गुनाह जो है वो जस्टिफाइड भी होगा आपके लिए जस्ट बिकॉज यू आर यंग, ठीक है, वो जस्टिफाइड फिर भी नहीं होगा, इसलिए कि अगर आप गुनाह के काम शुरू से करना शुरू कर देंगे और आप समझाने के बावजूद आप उनको नहीं छोड़ेंगे ना, तो फिर होगा ये कि आपकी वो आदत बन जाएगी, हैबिट बन जाएगी, और फिर आप वो करते रहेंगे, हत्ता के एक दिन आप उस एज को भी पहुंच जाएंगे जिस एज में फरिश्ते आपके नामे अमाल में गुनाह लिखना भी शुरू कर देंगे, ठीक है ना। और चूंकि अब तो वो आपकी आदत बन चुकी है, गुनाह करना, झूठ बोलना, लोगों को मारना, लोगों को तकलीफ देना आपकी आदत बन चुकी है, तो अब आपके लिए बहुत मुश्किल हो जाएगा इन गुनाहों को छोड़ना कि भाई अब तो फरिश्तों ने लिखना शुरू कर दिया, अब मैं ये काम नहीं करूंगा, इट इज नॉट पॉसिबल, ठीक है ना। अब आप अपनी हैबिट्स को ना ऐसी ओवरनाइट फ्लिप नहीं कर सकते, ठीक है। तो इसकी रीजन ये थी, जैसे आप लोगों ने लिखा कि इनकी बाद में औलाद थी जो प्रॉफिट बनी थी, ठीक है, प्रॉफिट प्रॉफिट केम फ्रॉम देयर चिल्ड्रन, हाँ ठीक है, क्योंकि बहुत नेक लोग थे। तो अब हुआ ये होगा कि देखें, अब इसके ऊपर ना एक सवाल है जो कि आप लोगों में से तो किसी ने किया नहीं, ठीक है, करना चाहिए था आप लोगों को ये सवाल, क्योंकि गौर से अगर इस बात को सोचें तो जहन में तो बहुत सारे सवाल आते हैं, ठीक है, वो ये कि भाई अगर अल्लाह ताला को ये बात पता थी तो अल्लाह ताला ने इस बच्चे को जो है वो अब तक क्यों रहने दिया, ठीक है, कि भाई वो जो है वो बुरे काम करेगा, तो अब जो है वो उसको मारने का क्या, ये क्या बात बनी, यानी ऐसा है कि कोई बात जो है वो इसमें, यानी देर आर क्वेश्चंस अंडर इट, ठीक है, कि भाई बात समझ में नहीं आ रही, ठीक है। कुड द किड नॉट डू तौबा, ठीक है, कुड द किड नॉट डू तौबा, तो ये जो है ना आपका सवाल बहुत अच्छा है, ठीक है, तो ये जो तौबा का जो मामला है, ये तौबा का मामला जो है ना, ये बेशक कोई भी तौबा कर सकता है, लेकिन उसने तौबा करनी है कि नहीं कर, ठीक है, ये बात खिजर अलैहिस्सलाम को तो नहीं पता थी, ठीक है, खिजर अलैहिस्सलाम को फ्यूचर का इल्म नहीं था, प्रॉफिट जो होते हैं ना उनको फ्यूचर का इल्म नहीं होता, ठीक है, सिर्फ वही बात पता होती है जो अल्लाह ताला ने उनको फ्यूचर की बता दी होती है, उससे ज्यादा नहीं पता होती है। जैसे हमारे नबी अलैहिस्सलाम ने हमें जो कुछ अलामात है कयामत बताई है ना, कयामत की जो साइंस वगैरह होते हैं, दज्जाल के बारे में बताया और ईसा अलैहिस्सलाम के वापस आने के बारे में बताया, जन्नत और जहन्नम के बारे में जो चीजें बताई, ये सारी वो बातें हैं जो कि अल्लाह ताला ने प्रॉफेट सल्लल्लाहु अलैहि वसल्लम को बतलाई, खुद से प्रॉफेट सल्लल्लाहु अलैहि वसल्लम को ये बातें नहीं पता था, ठीक है, तो अल्लाह ताला ने सिलेक्टिवली कुछ चीजें नबी सल्लल्लाहु अलैहि वसल्लम को बताई ताकि वो अपनी उम्मत को भी बता दें, ठीक है ना। उसी तरीके से खिजर अलैहिस्सलाम को फ्यूचर में पता नहीं था कि इस बच्चे ने करना क्या है, ये तो अल्लाह ताला ने इनको बताया था कि इस बच्चे ने ये करना है, क्योंकि अल्लाह ताला को तो सब कुछ पता है ना, फ्यूचर का भी सब कुछ पता है, पास का तो पता ही है, ठीक है ना, हमें भी पास की बहुत सारी बातें पता होती हैं, और प्रेजेंट का भी पता ही है अल्लाह ताला को, और फ्यूचर का भी अल्लाह ताला को सब कुछ पता है, ठीक है। तो अल्लाह ताला को ये बात मालूम थी कि इस बच्चे ने तौबा नहीं करनी है, ठीक है, तो अब जो इस बच्चे ने तौबा नहीं करनी है, तो फिर बहुत सारे लोग ऐसे होते हैं कि जिन्होंने तौबा नहीं करनी होती है ना, ठीक है ना, बहुत सारे लोग ऐसे होते हैं जिन्होंने कभी तौबा नहीं करनी होती है, तो फिर अल्लाह ताला उन सारे लोगों को क्यों नहीं मरवाते, मरवा दिया करें, ठीक है ना, खिजर अलैहिस्सलाम को भेज दें या किसी स्कॉर्पियन को भेज दें कि जाकर के इन सारे लोगों को बाइट कर लो, ठीक है ना, स्कॉर्पियन आके बाइट करेगा सारे ऐसे लोगों को जिन्होंने तौबा नहीं करनी है, और सारे लोग मर जाएंगे, ठीक है ना, क्या मुश्किल है अल्लाह ताला के लिए, ठीक है ना। लेकिन अल्लाह ताला सारे लोगों को क्यों नहीं इस तरह से मरवा देते, इस बच्चे को क्यों मरवा दिया, खिजर अलैहिस्सलाम के जरिए से मरवाया, या अल्लाह ताला के पास और भी तो मीन्स है ना, अल्लाह ताला इजराइल अलैहिस्सलाम को भेज देते जो कि मौत के फरिश्ते हैं, और वो मौत का फरिश्ता आकर के बस ऐसे ही इनकी जान कब्ज कर लेता बगैर खिजर अलैहिस्सलाम के इन्वॉल्वमेंट के, ठीक है ना, या किसी एनिमल को भेज देते या कोई और एक्सीडेंट हो जाता इसके साथ, ठीक है, तो अल्लाह ताला ने किसी ना किसी तरीके से इसको मरवा दिया, तो क्यों, इस पे आपने क्या लिखा है, मैं पढ़ूं पहले, पेरेंट्स नेक थे तो बच्चा नेक क्यों नहीं था, बच्चों में तो पेरेंट्स के असरात होते हैं और पेरेंट्स पर तो बच्चों की तरबियत की जिम्मेदारी होती है, बहुत माशाल्लाह आपने अच्छा सवाल किया है, लेकिन ये जो आपने अच्छा सवाल किया है ना, तो इन्होंने ये लिखा है, मैं दूसरी क्लास वालों के लिए दोबारा पढ़ लेता हूँ, कि पेरेंट्स नेक थे तो बच्चा नेक क्यों नहीं था। बच्चों में तो पेरेंट्स के असरात होते हैं, ठीक है, तो बेशक बच्चों में पेरेंट्स के असरात होते हैं, और इसकी जो यानी ये वाली जो बात है ना, ये अगले एक्शन में ये बात आ रही है, ठीक है, क्योंकि अगला एक्शन क्या है, वो दीवार वाली बनाने वाली बात है ना, तो दीवार बनाना क्या था कि वो बच्चों के लिए दीवार बनाए, उन्होंने दीवार को फिक्स कर दिया था जिनके पेरेंट्स नेक थे, ठीक है, तो वहां पर जो है वो ये अजम्पशन है कि पेरेंट्स नेक थे बच्चे भी नेक थे, ठीक है, पेरेंट्स की नेकी का असर बच्चों पर भी आया था, वहां पर ये है, ठीक है, लेकिन यहां पर मामला जो है वो ऐसा नहीं है, ठीक है, कि पेरेंट्स नेक थे बच्चा नेक ना बना, कि क्यों, इसलिए कि देयर इज समथिंग कॉल्ड रूल, ठीक है, रूल अंग्रेजी वाला RULE, ठीक है ना, एंड देयर इज समथिंग कॉल्ड एक्सेप्शन, एक्सेप्शन टू द रूल, ठीक है, तो दुनिया के अंदर रूल्स तो होते हैं, लेकिन हर रूल के साथ कुछ एक्सेप्शंस भी होते हैं, ठीक है ना, तो ये जो केस था ना, ये एक्सेप्शनल केस कहलाएगा, एक्सेप्शनल केस, ठीक है, बिल्कुल ऐसे ही जैसे के कुरान के अंदर स्टोरी किसकी है, आप कोई बताएं, इसी तरह की एक और स्टोरी कुरान के अंदर भी, एक और भी है स्टोरी, पेरेंट नेक लेकिन औलाद नेक नहीं, मूसा अलैहि सलाम की, मूसा अलैहि सलाम की कौन सी औलाद की बात है भी कुरान के अंदर, हमें भी बताएं, but aren't some things in your hand like in the previous lesson we also learned that you have the choice to choose the right or wrong, हाँ, लेकिन ये जो आप कह रहे हैं ना, ये यू आर कंफ्यूजिंग बिटवीन टू थिंग्स, हम यहाँ पर अल्लाह ताला की नॉलेज की बात कर रहे हैं, ठीक है, अल्लाह ताला न्यू के इसने तौबा नहीं करनी है, ठीक है, तो ये जो है ना कि वेदर दिस इज समथिंग दैट इज इन योर हैंड, यानी जो आपके हाथ में जो इख्तियार अल्लाह ताला ने दिया है ना, इस इख्तियार का भी अल्लाह ताला को पता है, ऐसा नहीं है कि अल्लाह ताला को पता ही नहीं है कि आपने आगे जाके क्या चूज करना है, ये बात नहीं है, अल्लाह ताला को पता है कि इस बंदे ने क्या डिसीजन लेना है, ईमान का डिसीजन लेना है कि कुफर का डिसीजन लेना है, ठीक है, ये बात अल्लाह ताला की नॉलेज में है, इट इज नॉट आउटसाइड ऑफ अल्लाह नॉलेज, ठीक है, हाँ बिल्कुल, नूह अलैहिस्सलाम, आप सबने सही जवाब दिया कि नूह अलैहिस्सलाम अल्लाह के नबी थे और उलुल अजम नबी थे, आप लोगों को बताया था ना कि प्रॉफिट्स तो 124,000 हैं, लेकिन उनमें से खास प्रॉफिट जो हैं वो 6 हैं, ठीक है, एंड नूह अलैहिस्सलाम इज वन ऑफ देम, सो ही वाज अ वेरी वेरी हाई लेवल ऑफ ए प्रॉफिट, बहुत ही ऊंचे दर्जे के प्रॉफिट थे, लेकिन उनका बेटा वो उसने बात नहीं मानी और काना मिनल मुग़रकीन, वो गर्क होने वालों में, यानी समंदर वो पानी के अंदर डूब गया, तूफानी डूब गया, तो एक्सेप्शन होती है ये, लेकिन ये रूल नहीं होता, रूल यही होती है, रूल यही होता है कि पेरेंट्स के जो नेकी होती है उसका असर जो है वो बच्चों के ऊपर पड़ता है, ठीक है, तो ये जो बच्चा था ना, इसके जो ऐसे मामलात हैं अल्लाह ताला के इल्म में थे कि ये ऐसे ऐसे कर रहा है, और उसने जो है वो बाद में जाकर के, अगर वो जिंदा रहा तो उसने बाद में जाकर के बुराई का काम ही करना है, ठीक है, लेकिन हुआ क्या कि ये जो पेरेंट्स थे ना, या तो इन पेरेंट्स ने दुआ करी होगी, ठीक है, इन पेरेंट्स ने क्या दुआ करी होगी कि ऐ अल्लाह हमारी औलाद को नेक बना, ठीक है ना, उन्होंने ये दुआ कर ली होगी कि हमारी औलाद को नेक बना, इस बच्चे का नाम नहीं लिया होगा या तो, ठीक है, बस इन जनरल दुआ कर ली होगी कि हमारी औलाद को नेक बना, ठीक है, और दूसरी ये दुआ भी हो सकती है उनके पेरेंट्स ने, उसके पेरेंट्स ने ये करी होगी कि अल्लाह हमारे ईमान की हिफाजत फरमा, ठीक है, हमारे ईमान की हिफाजत फरमा, तो अब चूंकि अल्लाह ताला की नॉलेज में ये था कि ये बच्चा जो है कि ये बच्चा अगर आगे रहा ना, तो इसकी वजह से इसके पेरेंट्स का ईमान मुतासर हो सकता है, इसके पेरेंट्स का ईमान खराब हो सकता है, ठीक है, तो अल्लाह ताला ने जो उसके वालिदैन की दुआ को कबूल कर लिया ना, ठीक है, तो उसकी कबूलियत की वजह से अल्लाह ताला ने इस बच्चे को जल्दी वापस बुला लिया, अपने पास जल्दी वापस बुला लिया, ठीक है ना, इस दुनिया में रहने नहीं दिया, क्योंकि इस बच्चे के दुनिया में रहने की वजह से इसके पेरेंट्स के लिए दीनी और दुनियावी तकलीफ हो सकती थी, ये बात अल्लाह ताला के नॉलेज, ठीक है, तो इस तरीके से होता है कि अल्लाह ताला बहुत सारे ऐसे काम जो होते हैं वो जो कि यानी हमारी दुआ की वजह से ना अल्लाह ताला चेंज कर देते हैं, ठीक है ना। लेकिन ये जो चेंज करना होता है, ये चेंज करना जो है वो हमारी दुआ की वजह से हो रहा होता है, बट अल्लाह ताला नोज इवन दैट, ठीक है, इवन दैट इज नोन बाय अल्लाह सुब्हान ताला कि जी ये बंदा जो है वो दुआ कर रहा है, वो दुआ मांगेगा और दुआ मांगने की वजह से मैं ये कर दूंगा, ठीक है। तो ये सब कुछ जो है ना अल्लाह ताला की नॉलेज में है और इसी को तकदीर कहते हैं, ठीक है ना। अब ये जो है ना, ये जो कॉन्सेप्ट है कि भाई अल्लाह ताला की नॉलेज में सब कुछ है, फिर जो है ये अल्लाह ताला चेंज क्यों कर देते हैं, ठीक है। तो ये जो कॉन्सेप्ट है इसको समझने के लिए आपको हमें एक और चीज बतानी पड़ेगी, ठीक है, जो कि है जरा सी एडवांस लेवल की, लेकिन चूंकि आज के दौर में यू डू गेट एक्सपोज टू अ लॉट ऑफ थिंग्स, ठीक है ना, दोस्तों की वजह से लोग जो है वो स्कूल के अंदर बातें करते हैं जो उनके बात समझ में नहीं आ रही होती ना, तो वो समझते हैं कि जी ये गलत है, ठीक है, जो उनके समझ में नहीं आ रहा होता तो वो समझते हैं कि ये गलत है। उनको चाहिए ये था कि वो स्कॉलर से आकर के पूछते कि भाई ये बात मेरे समझ में नहीं आ रही है, ठीक है, लेकिन वो स्कॉलर से आके पूछते नहीं है, बल्कि वो खुद से अज्यूम कर लेते हैं कि ये बात हमारे दीन में गलत है, और फिर वो उस बात को जो है ना वो प्रोमोट करना शुरू कर देते हैं कि ये बात गलत है, देखो हमारा दीन जो है वो ऐसी गलत बातें करता है और बुरी बातें करता है, तो वो बातें ना फिर दूसरे बच्चों को बताना शुरू कर देते हैं, बोलना शुरू कर देते हैं, और इसकी वजह से जिन बच्चों के जहन में इस तरह के क्वेश्चंस नहीं भी होते हैं ना, तो उनके जहन में भी इस तरह के क्वेश्चन आना शुरू हो जाते हैं, और फिर वो जो है वो डाउट में मुब्तला हो जाते हैं, शक में मुब्तला हो जाते हैं दीन के बारे में, ठीक है ना। तो इस वजह से आज के दौर में यू यू विल हैव टू नो दीज थिंग्स टू, ठीक है। तो वो ये है कि ये जो अल्लाह ताला की जो नॉलेज है ना, तो वो नॉलेज लोहे महफूज में अल्लाह ताला ने सब कुछ प्रिजर्व किया हुआ है, ठीक है, वो सब कुछ अल्लाह ताला को पता है कि फ्यूचर में क्या होना है, किसने क्या करना है, किसने जो है वो तौबा करनी है, किसने तौबा नहीं करनी है, किसने जन्नत में जाना है, किसने जहन्नुम में जाना है, ये सब कुछ अल्लाह ताला की नॉलेज में, ठीक है ना। तो इसको जो है ना तकदीर कहते हैं, ठीक है, इसको तकदीर कहते हैं, डेस्टिनी भी जिसको इंग्लिश में कहते हैं, ठीक है। लेकिन ये जो तकदीर है, दिस तकदीर इज व्हाट इट इज इन रियलिटी, इट इज अल्लाहस नॉलेज, ठीक है, इट इज अल्लाहस नॉलेज विच कवर्स एवरीथिंग, एनकम्पसेस एवरीथिंग, ठीक है ना। अच्छा, ये जो नॉलेज है जिसको तकदीर और डेस्टिनी कहते हैं, इसके लिए एक और वर्ड भी आप सुन लें, ठीक है ना, लिख लें अपने पास, इसको एक और वर्ड्स से डिफाइन करते हैं, यार इसके लिए एक और वर्ड भी है, वो वर्ड है तकदीर मुबरम, मुबरम, ठीक है। इंग्लिश में अगर स्पेल करें तो होगा MUBRAM, MUBRAM, ठीक है, मुबरम, ठीक है। इस तकदीर को जो कि अल्लाह ताला की नॉलेज है ना, विच इनकम्पसेस एवरीथिंग, इसको तकदीर मुबरम कहते हैं। ये जो तकदीर मुबरम है ना, दिस डज नॉट चेंज, दिस डज नॉट चेंज, बिकॉज दिस इज अल्लाहस नॉलेज, और अल्लाह ताला की नॉलेज में जो कुछ है कि ये सब कुछ होना है, ये चेंज नहीं होने वाली, ठीक है। अब एक और लेवल ऑफ तकदीर है, ठीक है, एक और लेवल ऑफ तकदीर है विच इज ए स्मॉलर लेवल ऑफ तकदीर, ठीक है, यानी ए लोअर लेवल ऑफ तकदीर कहें या स्मॉलर लेवल ऑफ तकदीर कहें, ठीक है ना, ये जो तकदीर है ना, ये जो तकदीर है, व्हाट इस तकदीर मुबरम, इतनी देर से आपको और क्या बता रहा हूँ, यही तो बता रहा हूँ तकदीर मुबरम क्या होता है। इट इज अल्लाहस नॉलेज विच एनकम्पसेस एवरीथिंग, व्हाट एवर इज इन द पास्ट, व्हाट एवर इज इन द प्रेजेंट, व्हाट एवर विल हैपन इन द फ्यूचर, एवरीथिंग इज कॉल्ड तकदीर मुबरम, ठीक है, इट एनकम्पसेस एवरीथिंग, ठीक है, ये तकदीर है मुबरम है, ठीक है। और इसके अलावा आप कुछ पूछना चाह रहे हैं तो वो और बात है कि कुछ आपको और आप पूछना चाह रहे हैं तो वो और तरीके से आपको बताएं, ठीक है। अच्छा, एक दूसरी लेवल ऑफ तकदीर है,
ठीक है, उसको क्या कहते हैं, उसको कहते हैं तकदीरे मुअल्लक। मुअल्लक को इंग्लिश में स्पेल ऐसे करेंगे, एम यू ए एल एल ए क्यू, एम यू ए एल एल ए क्यू, मुअल्लक। अरबी में इसको मीम आइन लाम काफ ऐसे लिखते हैं, ठीक है, तकदीर मुअल्लक। ठीक है, ये जो तकदीर मुअल्लक है ना, ये तकदीर मुअल्लक में इस तरह से होता है कि जो कुछ इस दुनिया के अंदर हो रहा है ना अभी, ठीक है, तो ये चीजें जो हैं ये तकदीर मुअल्लक में अल्लाह ताला ने लिखी हुई है, ठीक है। लेकिन ये जो तकदीर मुअल्लक में अल्लाह ताला ने चीजें लिखी हुई है, दीज थिंग्स कैन चेंज, ठीक है। मिसाल के तौर पर जैसे ये बच्चा है, ये बच्चा जो है वो बुरे काम कर रहा है, ठीक है, और ये बुरे काम करते करते इसने आगे जा करके लोगों को तंग करना है, अपने पेरेंट्स को तंग करना है, ठीक है, और अपने पेरेंट्स के जो है वो ईमान की खराबी का सबब बनना है। ऑल ऑफ दीज थिंग्स आर रिटन इन तकदीर मुअल्लक। मुअल्लक को इंग्लिश में कहेंगे सस्पेंडेड, सस्पेंडेड समथिंग दैट इज सस्पेंडेड फ्रॉम समथिंग, जैसे कोई पंखा फॉर एग्जाम्पल छत से लटका हुआ होता है ना, पंखा लटका हुआ होता है ना, लाइट बल्ब भी जो है वो छत से लटके हुए होते हैं, तो उनको कहेंगे सस्पेंडेड मुअल्लक, ठीक है ना। ये लटके हुए हैं, लटके हुए हैं का मतलब ये होता है कि जैसे पंखा लटका हुआ है ना किसी किसी स्ट्रिंग से या किसी रस्सी से लटका हुआ होता है, ठीक है ना, या किसी वायर से लटका हुआ होता है, ठीक है। तो ये जो पंखा लटका हुआ होता है ये इस वायर की वजह से लटका हुआ है, ठीक है ना। इट डिपेंड्स ऑन द वायर, इफ यू कट द वायर द फैन इज गोइंग टू कम डाउन, ठीक है, इफ यू कट द वायर द फैन इज गोइंग टू कम डाउन। ये डिपेंड कर रहा है अपने लटकने का जो है ना, डिपेंड कर रहा है वायर के ऊपर, ठीक है ना। अगर वायर टूट गया तो फिर वो नीचे गिर जाएगा। क्या मतलब ये कि ये जो पंखा लटका हुआ है इसकी लटकने वाली स्टेट जो है वो चेंज हो सकती है। अगर वायर टूट गया तो वो नीचे गिर जाएगा, अगर उस वायर को आपने छत की तरफ से जा करके पुल कर लिया तो ये पंखा जो है वो ऊपर की तरफ खिंच जाएगा, ठीक है ना। इट डिपेंड्स ऑन द वायर, इट इज डिपेंडेंट ऑन द वायर, इट इज सस्पेंडेड विद द वायर, ठीक है ना। तो ये जो तकदीर मुअल्लक होती है ना, ये डिपेंड करती है हमारे आमाल के ऊपर। ये जो तकदीर मुअल्लक होती है हमारी, ये डिपेंड करती है हमारे आमाल के ऊपर। अगर हमारे आमाल अच्छे होंगे तो ये तकदीर मुअल्लक अल्लाह ताला अच्छी बना देंगे, और अगर हमारे आमाल बुरे होंगे तो इस तकदीर मुअल्लक में अल्लाह ताला चेंज कर देंगे और इसको बुरा कर देंगे, ठीक है ना। तो ये जो चेंजेस आ रही है ना तकदीर के अंदर, ये चेंजेस जो हैं वो हमारे आमाल की वजह से आ रही हैं। लेकिन ये चेंजेस कौन सी वाली तकदीर में आ रही हैं, ये तकदीर मुबरम में नहीं आ रही, ये तकदीर मुअल्लक में आ रही है, ठीक है। ये ऐसे ही है कि जैसे कि आपने दो बड़े बड़े रजिस्टर्स रखे हुए हैं, रजिस्टर्स, ठीक है, जो कॉपीज होती है ना, कॉपी रजिस्टर्स जो होते हैं, तो एक रजिस्टर के अंदर आपने सारी चीजें लिख दी हैं कि जी स्कूल में ऐसे ऐसे होना है, ऐसे ऐसे होना है, ऐसे ऐसे होना है, ऐसे, सब कुछ आपने लिख दिया है, ठीक है ना, और आपने ये फैसला कर लिया है कि मैं इसको कभी भी चेंज नहीं करूँ, ठीक है। लेकिन एक रजिस्टर के अंदर आपने कुछ चीजें लिखी हैं, ठीक है, ओके भाई मैं कल जो है वो क्लास में ये सब कुछ होगा, परसों जो है वो क्लास के अंदर ये पीरियड्स होंगे, फिर हमने ये इवेंट करना है, फिर हमने ये इवेंट करना है, फिर उसके बाद जो है वो हमने रिजल्ट अनाउंस कर देना है, और उसके बाद जो है वो हमने नेक्स्ट टर्म जो है वो स्टार्ट कर देनी है। लेकिन आपने ये सोचा हुआ है कि भाई अगर जो बच्चे हैं ना स्कूल के, वो आकर के मुझसे कहेंगे ना कि जी आप एग्जाम को जो है वो थोड़ा डिले कर दें, तो मैं डिले कर दूंगा एग्जाम, यू आर द प्रिंसिपल ऑफ द स्कूल, ठीक है ना। और आपने ये सोचा है कि जी मैंने अपने इस प्लानिंग रजिस्टर के अंदर एग्जाम की डेट्स लिख तो दी हैं, लेकिन इफ द किड्स विल कम एंड इंसिस्ट कि आप प्लीज एग्जाम को जो है वो एक हफ्ता आगे बढ़ा दें, तो मैं उनकी बात को मान लूंगा और मैं एग्जाम को आगे बढ़ा दूंगा। ठीक है, उसी तरीके से जो रिजल्ट्स अनाउंस होंगे, तो रिजल्ट्स में अगर सारे बच्चे फेल हो गए तो भाई मैं ऐसा करूंगा ना कि फिर बच्चों के पेरेंट्स आकर के अगर मुझसे शिकायत करेंगे कि भाई आपने सारे बच्चों को फेल कर दिया, तो फिर मैं ऐसा करूंगा ना कि मैं कुछ बच्चों को पास कर दूंगा, जो थोड़े बेहतर उन्होंने एग्जाम किया होगा उनको मैं पास कर दूंगा, और बाकी बच्चों को जो है वो मैं फेल कर दूंगा जिन्होंने बहुत ही ज्यादा बुरा एग्जाम किया था। ठीक है ना, तो आपने पहले से ये जहन में बनाया हुआ है कि भाई अगर मुझसे आकर के ये लोग इस तरह की बात करेंगे ना, तो मैं उनकी बात को मान करके चेंजेस कर दूंगा अपने प्लानिंग रजिस्टर के। ठीक है, लेकिन अगर आप, फॉर एग्जाम्पल, जस्ट फॉर द सेक ऑफ एक्सप्लेनेशन, अगर आप ऐसे होते कि आपको फ्यूचर का भी पता हो गया होता, ठीक है ना, यू प्रोबेबली ट्रेवल इन द फ्यूचर और आपको समहाउ सब कुछ पता हो गया है कि फ्यूचर में क्या होना है, ठीक है ना, तो वो जो आपको फ्यूचर की सारी नॉलेज हासिल है ना, वो सारी की सारी नॉलेज जो है वो आपने दूसरे रजिस्टर के अंदर लिखी हुई है। ठीक है ना, दूसरे जो बड़ा रजिस्टर है, सबसे बड़ा रजिस्टर, उसमें लिखी हुई है, और वो चूंकि आपकी नॉलेज ऑफ द फ्यूचर की बुनियाद पर है, उसको आपने चेंज नहीं करना, वो तो चेंज नहीं हो सकती। ठीक है, उस नॉलेज, उस रजिस्टर के अंदर ये भी लिखा हुआ है कि जब जब मैंने एग्जाम की डेट अनाउंस करनी है, तो फिर कुछ बच्चों ने आकर के मुझसे रिक्वेस्ट करनी है, कुछ बच्चे आके मुझसे रिक्वेस्ट करेंगे कि आप इस एग्जाम की डेट को थोड़ा आगे बढ़ा दें। जब वो मुझसे रिक्वेस्ट करेंगे, तो मैं इस एग्जाम की डेट को आगे बढ़ा दूंगा। ठीक है ना, ये जो डिटेल है ना, ये डिटेल बड़े बड़े रजिस्टर के अंदर ऑलरेडी आपने लिखी हुई है, ऑलरेडी आपको पता है। ठीक है, तो ये दो रजिस्टर्स हैं इस तरीके से, अल्लाह ताला के पास भी इस तरह से दो रजिस्टर्स हैं, एक को तकदीर मुबरम कहते हैं जो कि अल्लाह ताला की नॉलेज है, एंड दैट इज नॉट गोइंग टू चेंज, इट हैज एवरीथिंग। ठीक है, लेकिन जो दूसरी है वो है तकदीर मुअल्लक, और ये तकदीर मुअल्लक जो होती है वो हमारे दुआओं की वजह से चेंज हो जाती है, वो हमारे आमाल की वजह से चेंज हो जाती है। ठीक है, तो यहां पर भी यही मामला हो रहा है। ठीक है, एक मिनट में आप लोगों के कमेंट्स पढ़ लूँ, दो तीन मैंने पढ़े नहीं अभी तक, फिर मैं आगे बढ़ता हूँ। किस्मत और तकदीर में क्या फर्क होता है? किस्मत और तकदीर ये दो वर्ड्स हैं जो कि एक ही चीज की तरफ पॉइंट करते हैं। ठीक है, कुछ लोग इसको किस्मत कहते हैं और कुछ लोग इसको तकदीर कहते हैं। जो ट्रेडिशनल कुरान का वर्ड है, हदीस का वर्ड है, वो तकदीर है, और किस्मत का जो वर्ड है ना, वो हम उर्दू जुबान में ज्यादा इस्तेमाल करते हैं, लेकिन मतलब दोनों का एक ही होता है। मेरी किस्मत में ये था, उसकी किस्मत में ऐसा नहीं था, ये जो हम कहते हैं ना, तो यही मतलब होता है कि मेरी तकदीर में ये था और उसकी तकदीर में ये बात नहीं थी, तो इट्स द सेम थिंग। ठीक है, बाकी आपने क्या लिखा था कि द चाइल्ड वाज स्मॉल व्हेन हिज सिंस नॉट बीइंग रिटन बाय द एंजल्स, इफ सो देन डजंट दैट मीन ही विल नॉट गो टू जहन्नम? नो, ये बात मैंने बताई थी ना पिछली क्लास में कि नबी अलैहि सलाम ने हमें बता दिया कि जो बच्चे होते हैं ना, वो बच्चे जन्नत में जाएंगे। ठीक है, तो चूंकि उनके नामे अमाल में तो गुनाह लिखने शुरू ही नहीं हुए, ठीक है, तो अभी तो खाली हैबिट का मामला था ना, कि इसकी हैबिट्स जो है वो इतनी बुरी हो गई थी कि अगर ये जिंदा रहता तो इसने जाकर के ये काम करने थे, लेकिन अभी उसने किए तो नहीं थे ना ये काम, तो नामे अमाल में तो इसके गुनाह अभी आए ही नहीं थे। ठीक है, तो इस वजह से चाहे जैसा भी बच्चा हो, वो अगर बचपन में मर जाए तो वो यानी जन्नत में जाएगा। ठीक है, अब इसका मतलब ये नहीं है कि भाई कोई खुदा का बंदा जो है वो अपने आप को मार दे इस वजह से कि मैं जन्नत में चला जाऊंगा। ठीक है, तो ऐसे कोई कोशिश ना करे। ठीक है, अनफॉर्चुनेटली इसके ऊपर मुझसे कोई सवाल ना कर लीजिएगा वरना मैं फंस जाऊंगा। ठीक है, लेकिन आपको मैं एक बात बता दूं, आपको शायद पता ही होगी क्योंकि आप लोग स्कूल जाते हैं एंड यू डू गो टू द इंटरनेट वगैरह। ठीक है, तो इंटरनेट के ऊपर ना बहुत गंदी गंदी चीजें मौजूद होती हैं। ठीक है ना, एंड इवन नॉट जस्ट इवन द इंटरनेट, दीज नॉवेल्स एंड स्टोरी बुक्स, ठीक है ना, जो कि बहुत शौक से जो है वो हम लोग पढ़ते भी हैं, और हमारे पेरेंट्स, अनफॉर्चुनेटली बहुत सारे पेरेंट्स जो है ना, वो वोकेबुलरी की खातिर कि बुक्स पढ़ेंगे तो वोकेबुलरी अच्छी हो जाएगी, अच्छे अच्छे वर्ड्स जो है वो इंग्लिश लैंग्वेज के बच्चों को आ जाएंगे, तो इस वजह से ना स्टोरी बुक्स पढ़ना जो है ना, उसको हमारे यहाँ बहुत इंकरेज किया जाता है। ठीक है, लेकिन द रियलिटी of the situation is ke in story books ke andar bahut sari story books aisi hain maujood theek hai jinke andar ke intihai vulgar aur intihai dangerous ideas jo hain wo promote kiye ja rahe hote hain theek hai na sirf vulgar nahi yani vulgar ka matlab hota hai besharam behayai wali baatein theek hai na sirf behayai aur besharmi wali baatein nahi balki very destructive ideas theek hai na such as how to kill people how to kill yourself theek hai apni jaan kaise leni hai apne aap kaise marna hai ye sari baatein bhi in books ke andar in some ways openly and in some ways hit in a hidden way ye sare ideas jo hote hain na ye in books ke andar maujood hote hain to is wajah se jin bachon ke gharon ke andar waise koi yani ऐसा कोई बड़ा प्रॉब्लम नहीं होता तो वो तो एज एन एंजॉयमेंट इन चीजों को पढ़ते हैं और वो वल्गैरिटी की तरफ चले जाते हैं ठीक है ना यानी इन बुक्स को पढ़ने से जो है ना बेहयाई और बेशर्मी वाले आइडियाज उनके दिलों के अंदर एस्टैब्लिश हो जाते हैं पैदा हो जाते हैं ठीक है जिनके बजाहिर और कोई प्रॉब्लम्स नहीं होती जिंदगी के अंदर ठीक है तो उनके दिमाग में फिर क्या चीजें बैठती हैं वल्गैरिटी वाली बातें बैठती हैं लेकिन जिनके घरों के अंदर प्रॉब्लम्स होती हैं जिनकी लाइफ के अंदर किसी ना किसी किस्म की प्रॉब्लम होती है ठीक है तो वो जब इन बुक्स को पढ़ते हैं ना तो उनके जहन के अंदर फिर वल्गैरिटी के साथ साथ डिस्ट्रक्शन भी आनी शुरू हो जाती है डिस्ट्रक्शन भी ठीक है हाउ टू हर्ट अदर पीपल एंड हाउ टू हर्ट योरसेल्फ ठीक है एंड आई एम नॉट जस्ट टॉकिंग अबाउट अमेरिका और यूरोप और अ नॉन मुस्लिम सोसाइटी ठीक है ना कि भाई सिर्फ अमेरिका का बच्चा पढ़ेगा तो वो उसके साथ ऐसा होगा यूरोप का बच्चा पढ़ेगा तो उसके साथ ऐसा होगा नो इवन इन अ मुस्लिम कंट्री लाइक सऊदी अरेबिया इवन इन पाकिस्तान इवन इन बांग्लादेश राइट इवन इन कतर और कुवैत ठीक है ना वहां पर भी अगर आप रहते होंगे ना बट यू आर रीडिंग दीज बुक्स और यू आर सर्फिंग ऑनलाइन इन गोइंग टू दीज काइंड ऑफ वेबसाइट जिनमें इस तरह की बातें होती हैं These ideas will come into you as well. ठीक है ना और शैतान is going to make the best of it. ठीक है ना शैतान भी तो लगा हुआ है ना वो इन चीजों को फिर और भी ज्यादा जो है ना वो आपके दिल में डालेगा ठीक है And we know, personally I know, people who have gone through this or who are still going through these things. ठीक है कि प्रॉब्लम्स थी और प्रॉब्लम्स की वजह से फिर जो है ना उनके इस तरह के जो बुक्स वगैरह उनके अम्मी अब्बू ने ला के दी कि भाई बच्चा पढ़ेगा उसको अंग्रेजी ज्यादा अच्छी आ जाएगी और उसको जो है वोकैबलरी ज्यादा अच्छी बन जाएगी उसकी ठीक है तो वो वोकैबलरी तो बने या ना बने लेकिन इस तरह के आइडियाज होते हैं ये भी साथ साथ आने शुरू हो जाते हैं ठीक है इस वजह से वी हैव टू बी वेरी वेरी केयरफुल वेरी वेरी सेलेक्टिव ऑन व्हाट वी आर रीडिंग एंड वेयर वी आर सर्फिंग ठीक है ना एक्चुअली वी शुड नॉट बी सर्फिंग एंड रीडिंग दीज थिंग्स एनीवेज ठीक है आपको नहीं पता होता ना ये पूछना है कि हाउ डू यू नो विच बुक यू आर रीडिंग इज राइट ठीक है भाई आपको तो नहीं पता चलता आप तो अभी छोटे हैं ना छोटे तो जो अल्लाह ताला ने आपको वो लेवल ऑफ मैच्योरिटी तो नहीं दी है अभी अभी तो वो एज के साथ आएगी इस वजह से यू जस्ट कैन नॉट गो एंड बाय एनीथिंग ऑफ द शेल्फ जो कि उसका कवर अच्छा लग रहा है या उसका टाइटल अच्छा लग रहा है तो अब जाके जो उसका खरीद लिया उसको जाके पढ़ना शुरू कर दिया ठीक है यू हैव टू रन इट बाय योर पेरेंट्स ठीक है ना आपके पेरेंट्स को जो है वो इस बात को स्कैन करना होगा देखना होगा कि ये अच्छी बुक है कि अच्छी बुक नहीं है ठीक है अच्छा पेरेंट्स को भी कैसे पता लगेगा कि अच्छी बुक है कि अच्छी बुक नहीं है पेरेंट्स का ये काम है कि वो स्कॉलर्स से पूछें ठीक है उलमा से पूछें मशाइख से पूछें This is the parents' responsibility. ठीक है उनको भी खुद ब खुद तो नहीं पता लगेगा ना क्योंकि पेरेंट्स ने तो भी ये सारी चीजें नहीं पढ़ी होती है ना हर चीज उनको भी तो नहीं पता होती है तो पेरेंट्स ने स्कॉलर्स और मशाइख से पूछना होता है और बच्चों ने अपने पेरेंट्स से पूछना होता है ठीक है अलबत्ता अगर किसी के घर में ऐसा प्रॉब्लम है कि जी पेरेंट्स बिल्कुल नहीं पूछते स्कॉलर्स और मशाइख से तो फिर बच्चे जो है ना उनको डायरेक्टली स्कॉलर्स और मशाइख को अप्रोच करना चाहिए ठीक है और उनसे पूछना चाहिए कि जी ये चीज जो है वो शुड आई रीड दीज थिंग्स और शुड आई नॉट रीड दीज थिंग्स ठीक है ना वी कैन नॉट रिस्क आवर सेल्व्स वी कैन नॉट रिस्क आवर लाइफ वी कैन नॉट रिस्क अदर पीपल्स लाइव्स جو کہ ہم پر ڈیپینڈنٹ ہوتی ہیں، کہ اگر ہم کوئی برا کام کریں گے تو صرف ہماری زندگی خراب نہیں ہوگی نا، بلکہ ہمارے پیرنٹس کی، ہمارے سبلنگس کی، برادرس کی، سسٹرس کی، ہماری فیملی والوں کی زندگی بھی خراب ہوگی. ٹھیک ہے، تو وی کین ناٹ رسک دیٹ کہ بھائی کچھ بھی اٹھا کے پڑھنا شروع کرتے ہیں اور اس کے بعد جو ہے وہ ہماری زندگی اپنی بھی خراب کریں اور دوسروں کی بھی زندگی خراب کریں. اینڈ دا موسٹ امپورٹنٹ آف آل، وی کین ناٹ رسک آور آخرہ. ٹھیک ہے، کیونکہ جب گناہ کے خیالات آپ کے دل میں پیدا ہو جائیں گے، یو ول وانٹ ٹو ڈو دوز گناز از ویل. ٹھیک ہے نا، اور جب آپ گناہ کرنا شروع ہو جائیں گے تو پھر یور آخرہ ول بی آن دا لائن. ٹھیک ہے نا، آپ کی ہمیشہ ہمیشہ کی زندگی جو ہے وہ خراب ہو جائے گی. ٹھیک ہے، تو اب یہ جو معاملہ تھا کہ تقدیر مبرم اور تقدیر معلق کا، تو تقدیر معلق کے اندر اللہ تعالیٰ نے یہ بات لکھی ہوئی تھی کہ یہ بچہ جو ہے وہ ایسے ایسے کام جو کر رہا ہے نا، تو اس نے آگے جا کر کے یہ سب کرنا ہے. ٹھیک ہے، لیکن ہوا کیا کہ اس کے جو پیرنٹس تھے وہ بہت نیکی کی زندگی گزار رہے تھے، اللہ تعالیٰ کو راضی خوش کر رہے تھے، تو اس وجہ سے نا یا تو ایسا ہوا کہ اس کے پیرنٹس نے دعا کری، جو میں آپ کو بھی بتا چکا ہوں کہ ایمان کی حفاظت کی دعا کری ہوگی یا اولاد کی نیکی کی دعا کری ہوگی. ٹھیک ہے، یا یہ کہ جیسے کہ تفسیر میں لکھا ہوا ہے کہ خضر علیہ السلام نے دعا کری ہوگی. ٹھیک ہے، خضر علیہ السلام نے اللہ تعالیٰ سے دعا کری ہوگی کہ اللہ یہ اس کے جو پیرنٹس ہیں یہ اتنے نیک ہیں اور اتنی اچھی زندگی گزار رہے ہیں، اور یہ جو بچہ ہے اس کے حالات جو ہے وہ اچھے نہیں لگ رہے ہیں، اور آپ نے جیسے کہ مجھے بتایا ہے کہ یہ بچہ جو ہے وہ آگے جا کر کے بھی برے کام کرے گا، کیونکہ پروفٹس کو اللہ تعالیٰ کچھ کچھ تو بتا دیتے ہیں نا فیوچر کی باتیں. تو اللہ تعالیٰ نے خضر علیہ السلام کو یہ بات بتا دی ہوگی کہ بھائی فیوچر کے اندر اس بچے نے ایسا ایسا کچھ کرنا ہے. تو خضر علیہ السلام نے اللہ سے دعا کری کہ اے اللہ اس بچے سے پھر اس کے پیرنٹس کو یعنی نجات دلا دے. ٹھیک ہے، بچا لیں اس بچے سے اس کے پیرنٹس کو. تو اللہ تعالیٰ نے دعا کو قبول کر لیا اور اس بچے کو جو ہے وہ اپنے پاس واپس بلا لیا. اس بچے کا اپنا بھی فائدہ ہو گیا. ٹھیک ہے، کہ یہ بچہ بھی جو ہے وہ جہنم میں جانے سے بچ گیا اور اس کے پیرنٹس کا بھی فائدہ ہو گیا. ٹھیک ہے، تو اس طریقے سے دنیا کے اندر معاملات ہوتے ہیں کہ تقدیر معلق جو ہوتی ہے نا، اس میں اللہ تعالیٰ نے چیزیں لکھی بھی ہوتی ہیں لیکن وہ ڈیپینڈنٹ ہوتی ہے ہمارے اعمال پر. ٹھیک ہے، تو اگر ہم نیک اعمال کریں گے، دعا مانگنا تو بہترین نیک عمل ہے نا، تو اگر ہم دعائیں مانگیں اللہ تعالیٰ سے which is a very very good deed of virtue, تو اللہ تعالیٰ پھر اس کی وجہ سے تقدیر معلق کو چینج کر دیتے ہیں. ٹھیک ہے نا، اسی طریقے سے جو سسٹیننس ہوتی ہے، رسک ہوتا ہے انسان کا. ٹھیک ہے، تو آپ نے سنا ہوگا نا کہ رسک اللہ تعالیٰ کی طرف سے سیٹ ہوتا ہے، بالکل یعنی فکس ہے کہ کس بندے کو کتنا رسک ملنا ہے. ٹھیک ہے نا، یہ بات آپ نے سنی ہوگی. ٹھیک ہے، لیکن آپ نے شاید وہ حدیثیں بھی سنی ہوں کہ جس کے اندر نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جب انسان نیک اعمال کرتا ہے تو اللہ تعالیٰ اس کے رزق میں کو بڑھا کر دیتے ہیں، بڑھا دیتے ہیں، اور برائی کرنے سے اس کے رزق کو کم کر دیتے ہیں. ٹھیک ہے نا، گناہ کام کرنے کی وجہ سے رزق گھٹا دیا جاتا ہے، کم کر دیا جاتا ہے. تو بھائی اگر رزق فکس ہے تو پھر نیکی کرنے سے بڑھ کیسے جاتا ہے اور برائی کرنے سے گھٹ کیسے جاتا ہے؟ تو اس کا یہی جواب ہے کہ جو فکس ہے نا وہ تقدیر مبرم میں فکسڈ ہے. ٹھیک ہے، تو یہ جو چینجز آتے ہیں اس کی نیکی کی وجہ سے رزق کے اندر، تو وہ چینجز جو ہیں وہ تقدیر معلق کے اندر آتے ہیں. ٹھیک ہے، تو دیکھیں یہ کتنا اہم کانسیپٹ ہے کہ اگر یہ بات آپ کو سمجھ میں نہیں آتی نا تو پھر اس کی وجہ سے کوئی آپ کو بڑی آسانی سے حدیثوں کے بارے میں کنفیوز کر سکتا ہے، قرآن کے بارے میں کنفیوز کر سکتا ہے کہ دیکھو کتنی کانٹراڈکٹری باتیں ہیں تمہارے قرآن اور حدیث کے اندر. ٹھیک ہے نا، اور اگر آپ کو اس کا جواب نہیں پتا ہے تو پھر آپ کا تو ایمان خراب ہو گیا پھر قرآن کے اوپر اور حدیث کے اوپر. won't it be hard for him in Jannah because he entered paradise because of his sins. ماشاءاللہ، بڑا زبردست آپ نے سوال کیا. نہیں نہیں، it won't be hard for him in Jannah. Jannah میں داخل ہونے کے بعد پھر there is nothing hard, there is no concept of hardship in Jannah, any kind of hardship. ٹھیک ہے، because of his sins, جو اس کے sins تھے نا تو لکھے تو نہیں جا رہے تھے نا اس کے اندر. یہ تو اللہ کا فیصلہ تھا نا، اس عمل کی نسبت جو ہے نا وہ اللہ تعالیٰ کی طرف کی جائے گی کہ اللہ تعالیٰ نے اس کو واپس بلا لیا. ٹھیک ہے، تو اس بچے نے ایسے نہیں کہا جائے گا کہ اس بچے نے برائیاں کریں تو اس وجہ سے جو ہے وہ اللہ تعالیٰ نے اس کو پھر واپس بلا لیا تو اس کو پھر جہنم میں جانا چاہیے یا جنت میں اس کو جو ہے وہ کوئی نعوذ باللہ جنت میں اللہ تعالیٰ نے کوئی بری جگہ بنائی ہوئی ہے جہاں پر کس بچے کو ڈالا جائے گا. ٹھیک ہے، واٹ از دا میننگ آف مجذوب؟ واہ ماشاء اللہ، یو آر انسسٹنگ. अभी तो खैर मेरे जहन से निकल गया था। तो मजजूब जो है, ये जो ये अरबिक का वर्ड है, वैसे तो टाइम हमारे क्लास खत्म हो चुका है, तो फिर इसी के ऊपर ही हम क्लास खत्म करते हैं कि जो वर्ड मजजूब है, इस ये जो वर्ड है ना, ये जज्ब से निकला, जज्ब, ठीक है। इट इज ऑब्जेक्ट टेंस ऑफ द वर्ड जज्ब, ठीक है। जज्ब का मतलब क्या होता है, जैसे उर्दू में हम कहते हैं ना, पानी जज्ब हो गया, ठीक है, पानी जो है वो जमीन पर गिरा था और जमीन में ये पानी जज्ब हो गया, तो जज्ब को इंग्लिश में कहते हैं एब्जॉर्ब हो गया, ठीक है। तो मजजूब वो आदमी कहलाता है कि जिसको अल्लाह ताला ने जज्ब कर लिया हो, एब्जॉर्ब कर लिया हो, ठीक है। एब्जॉर्ब कर लेने का मतलब ये होता है कि कुछ लोग ऐसे होते हैं, अल्लाह ताला की का फैसला होता है कि कुछ लोगों को अल्लाह ताला ने ऐसे बनाया है कि वो लोग जो होते हैं ना, अल्लाह ताला उनको अपने कामों के लिए सेलेक्ट कर लेते हैं, ठीक है ना, अपने खास कामों के लिए सेलेक्ट कर लेते हैं, ठीक है। इसकी मिसाल मैं आपको एक मिसाल से इस बात को समझाता हूँ कि जैसे एक मुल्क के अंदर बहुत सारे यानी लोग रहते हैं, ठीक है ना, उसके जो मुल्क की रियाया कहलाते हैं या जो पॉपुलेशन कहलाती है उस मुल्क की, ठीक है। तो उस पॉपुलेशन में ना सारे लोग जो होते हैं वो अपने बच्चों को स्कूल्स में एडमिट करते हैं ना, ठीक है ना, और स्कूल्स में फिर बच्चे पढ़ते हैं और फिर वो ग्रेजुएशन करते हैं, और ग्रेजुएशन करने के बाद फिर वो काम काज करते हैं, नौकरी करते हैं, कोई बिजनेस करता है, कोई कुछ करता है, कोई कुछ करता है, ठीक है। लेकिन कुछ बच्चे जो होते हैं उस स्कूल के अंदर बहुत सॉरी उस मुल्क के अंदर कुछ बच्चे जो है ना, वो बड़े इंटेलिजेंट बच्चे होते हैं, उनको अल्लाह ताला ने जैसे फोटोग्राफिक मेमोरी दी हुई होती है या बहुत ही ज्यादा IQ दिया हुआ होता है, ठीक है ना। तो कुछ मुल्क की गवर्नमेंट्स ऐसी होती हैं कि दे ऑलवेज कीप लुकिंग फॉर दीज किड्स, ये जो हाई IQ वाले बच्चे होते हैं ना, या बहुत फोटोग्राफिक मेमोरी वाले बच्चे होते हैं, गवर्नमेंट्स जो होती है ना वो उनको तलाश करती रहती हैं, ठीक है ना। दे समहाउ दे कीप लुकिंग, कुछ टेस्ट वगैरह करवाती रहती हैं और कुछ ऐसे कॉम्पिटिशन करवाती रहती हैं ताकि उनको पता लग जाए कि कौन से बच्चे जो हैं वो ऐसे IQ वाले हैं। जब उनको पता लगता है ना किसी बच्चे के बारे में कि इसका IQ लेवल बहुत ज्यादा है, व्हाट दे डू इज दैट दे सेलेक्ट दोज किड्स एंड पुट देम इन स्पेशल स्कूल्स। ये अमेरिका के अंदर ऐसे ही होता है, ठीक है ना, और डेफिनेटली यूरोपियन कंट्रीज में भी ऐसे ही होता होगा, और मुसलमानों में भी पहले ऐसे ही होता था, अब तो अनफॉर्चुनेटली हमारे यहाँ ऐसा नहीं होता, लेकिन बल्कि अब भी अलहमदुल्ला पाकिस्तान में हमने देखा है ऐसा होते हुए, है ना। अब रिसेंटली ऐसा मामला जरा शुरू हुआ है पिछले 20 साल के अंदर, कि ऐसे जो स्पेशल IQ वाले बच्चे होते हैं इनको सेलेक्ट कर लिया जाता है, चूज कर लिया जाता है, और इनको सिलेक्टेड स्कूलों के अंदर एडमिशन दे दिया जाता है, ठीक है, स्पेशल स्कूल्स के अंदर। इन स्पेशल स्कूल्स के अंदर इनको क्यों एडमिशन दिया जाता है, ताकि इनके जो IQ जो है ना उसको और अच्छी तरीके से ग्रूम किया जाए, इनको जो है वो खास स्किल्स वगैरह पढ़ाई जाए, ताकि ये जो बच्चे हैं जब बड़े होकर के ग्रेजुएट करें ना, तो ये मुल्क के खास खास काम कर सकें, स्पेशल काम कर सकें। इस मुल्क को जिस तरह, यानी हर मुल्क को चलाने के लिए एडमिनिस्ट्रेटर्स चाहिए होते हैं ना, तो ये मुल्क के एडमिनिस्ट्रेटर्स बन सके, ठीक है ना। तो इन बच्चों को क्या कहा जाएगा अरबी में, इन बच्चों को कहा जाएगा मजलूब, क्योंकि गवर्नमेंट ने इनको सक कर लिया, एब्जॉर्ब कर लिया स्पेशल स्कूल्स के अंदर, सेलेक्ट कर लिया, तो इनको अरबिक टर्मिनोलॉजी में मजलूब कहा जाएगा, ठीक है। तो बिल्कुल इसी तरीके से अल्लाह ताला के जो बंदे हैं दुनिया में, तो इन बंदों को अल्लाह ताला ने जो है ना वो मुख्तलिफ कैटेगरीज के, बताया अल्लाह ताला के ने हर एक को एक जैसा तो नहीं बनाया ना, पिछली क्लास में भी बात हुई थी, किसी को अल्लाह ने फोटोग्राफिक मेमोरी दी है, किसी को अल्लाह ताला ने बात की समझ ज्यादा दी होती है, किसी को अल्लाह ताला ने जो फिजिकल स्किल्स जो है वो ज्यादा दी होती है, ठीक है। तो अल्लाह ताला ने फिर बंदों को डिफरेंट बनाया है, तो एक कैटेगरी अल्लाह ताला ने ऐसी बनाई है बंदों की कि जिनके जिनको अल्लाह ताला जो है वो जज्ब कर लेते हैं अपने स्पेशल कामों के, ठीक है, और उनके जरिए से फिर अल्लाह ताला इस दुनिया के सिस्टम्स को चलाते हैं, तकवीनी निजाम का کا ورڈ ہم نے پہلے بھی استعمال کیا، تکوینی نظام چلتا ہے، ٹھیک ہے. حضرت خضر علیہ السلام واز ون آف دوز پیپل، ٹھیک ہے، جن کے ذریعے سے اللہ تعالیٰ تکوینی نظام چلواتے ہیں، ٹھیک ہے. یہ جو لوگ ہوتے ہیں نا، یہ جیسے کہ خضر علیہ السلام کی سٹوری میں بار بار یہ بات آئی تھی نا کہ انہوں نے ایسا کام کر دیا، تو بچوں نے آپ نے پوچھا تھا کہ کیا دوسروں کو پتہ لگا کہ انہوں نے یہ کام کر دیا، بچوں کو مار دیا یا کشتی کو توڑ دیا، کیا دوسروں نے بھی دیکھا ہوگا؟ نہیں، دوسروں نے نہیں دیکھا یہ کام کرتے ہوئے ان کو، ٹھیک ہے، کیونکہ اگر دوسرے دیکھ لیتے تو پھر تو شور مچ جاتا، ٹھیک ہے نا، تو آبویسلی دوسروں نے نہیں دیکھا. تو یہ لوگ جو کام کرتے ہیں نا، خضر علیہ السلام اور ان کے جیسے جو دوسرے لوگ ہیں، یہ کام اللہ تعالیٰ کے لیے ایسے کرتے ہیں کہ دوسروں کو پتہ ہی نہیں لگتا، ٹھیک ہے. اگر آپ سمجھنا چاہیں نا، تھوڑا سا بڑی عمر کے جو بچے ہیں ان کے بات سمجھ میں آئے گی، کہ جیسے کہتے ہیں نا ملک کے اندر جو ملٹری ہوتی ہے، ٹھیک ہے، ملٹری والے لوگ ہوتے ہیں، تو ملٹری والے جو لوگ ہوتے ہیں نا، جیسے آرمی ہے، ایئر فورس ہے، نیوی ہے، ٹھیک ہے، یہ دوسرے لوگوں کی طرح نہیں ہوتے، ٹھیک ہے، یہ اسپیشل لوگ ہوتے ہیں. باقی لوگوں کو سویلینس کہا جاتا ہے، عوام کہا جاتا ہے، رائٹ. نارمل جو لوگ ہوتے ہیں وہ سارے بزنس کرتے ہیں اور ٹریڈنگ کرتے ہیں اور جابس کرتے ہیں اور کوئی کلٹیویشن کرتا ہے اور کوئی کچھ کرتا ہے، کوئی کچھ کرتا ہے. لیکن ملٹری والے جو ہوتے ہیں دے آر ڈفرنٹ، ٹھیک ہے نا. ان کو اللہ تعالیٰ، ان کو ملک کے جو گورنمنٹ ہوتی ہے وہ ڈفرنٹ یونیفارمس بھی دیتی ہے، ٹھیک ہے نا. وہ ملٹری والا یونیفارم پہنتے ہیں، وہ جو ہے وہ ایک خاص انداز میں کام کرتے ہیں جو کہ بالکل ڈفرنٹ ہوتا ہے دوسرے لوگوں سے، ٹھیک ہے نا. ملٹری والوں کے جو کام ہوتے ہیں وہ نارملی دوسرے جو لوگ ہوتے ہیں نا ملک کے، ان کو پتہ بھی نہیں لگتے کہ ملٹری والے کیا کام کر رہے ہیں، ٹھیک ہے. تو گویا کہ مجذوب لوگ جو ہوتے ہیں نا، یہ اللہ تعالیٰ کی ملٹری ہیں، ٹھیک ہے. انہوں نے اسپیشل کام کرنے ہوتے ہیں، اسپیشل طریقے سے کام کرنے ہوتے ہیں. ان کو اللہ تعالیٰ نے ایک ایسا یونیفارم بھی پہنایا ہوا ہوتا ہے، عجیب طریقہ کا معاملہ ہوتا ہے ان کا، کہ دوسروں کو پتہ بھی نہیں لگتا کہ یہ کیا کر رہے ہیں، کیسے کر رہے ہیں، کیا نہیں کر رہے ہیں، ٹھیک ہے. تو یہ مجذوب لوگ ہوتے ہیں، ٹھیک ہے. تو یہ بیسیکلی تکوینی نظام کا کام کر رہے ہوتے ہیں، اور جو باقی لوگ ہوتے ہیں وہ پھر یعنی تشریعی نظام کا کام کر رہے ہوتے ہیں، ٹھیک ہے. یہ دونوں الگ الگ اللہ تعالیٰ کے کوڈز ہیں، ایک شریعت ہے اور ایک جو ہے وہ تکوینی نظام ہے، ٹھیک ہے. تو یہ دونوں، اب ظاہر ہے اب ساری باتیں آپ لوگوں کی شاید سمجھ میں نہ آئی ہوں گی، ہو سکتا ہے بعد میں بھی ہم دوبارہ اس بات کو ڈسکس کر لیں. کوئی اور اگر کوئی سوال پوچھے گا اس کے متعلق تو پھر ہم نیکسٹ کلاس میں انشاءاللہ اس کو ڈیٹیلز کو ایڈریس کر لیں گے، ٹھیک ہے. ابھی کوئی سوال ہے کسی کو؟ چلیں، اگر نہیں ہے تو پھر کلاس کا ٹائم بھی اوور ہو چکا ہے، انشاءاللہ بھی اسی طریقے سے کلاس کریں گے. السلام علیکم.